आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जाऊ आऊ यीशु मा कृत बोखी से बढ्दै जाओ आओ यीशुमा क्रुस बोकी सियोन सम्म अनि तिमले विजय पाउने छौ ख्रीष्ट यीशुमा अनि तिमले विजय पाउने छौ ख्रीष्ट यीशुमा कति आनन्द छ जीवन संघर्ष र दुःख पछि कति मीठा छन् ती पल रोपाई र कटनी पछि
नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु कि आज पनि तपाई सबै आनन्द कुशलै सहित आफ्नो मनको तयारीमा बाइबल अध्ययनको लागि आइपुगिसक्नु भएको छ। निश्चय नै आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनको माध्यमबाट बातचित गर्नुहुनेछ। म विश्वास गर्छु हामी आज आशिषित हुनेछौ, किनकि परमेश्वरको वचनले सधैँ तपाई र मेरो आत्मालाई आशिषित तुल्याउँछ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। मेरो प्रार्थना छ कि उहाँको आत्माले यो आधी घण्टाभरि तपाई र मेरो मन मस्तिष्कलाई नियन्त्रणमा लिएको होस् र उहाँको वचनको प्रकाश बुझ्नमा सहायता दिनुभएको होस्। श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो कुरन्थी 8 अध्याय 7 पददेखि 24 पदबाट अध्ययन गर्न गइरहेका छौं। अघिल्लो दिनमा हामीले दोस्रो कुरन्थी 8 अध्याय 1 देखि 6 पदसम्मबाट ख्रिस्टियन दिने कामको लागि उदाहरण देखेका थियौं, नमूना देखेका थियौं। ख्रिस्टियन दिने कुरा उदाहरण हो र त्यस्तो उदाहरण देखाउनु पर्छ भन्ने सम्बन्धमा अघिल्लो दिनमा अध्ययन गरेका थियौं। आज हामी देख्छौं ख्रिस्टियन दिने कुरामा अर्ति उपदेश शिक्षा। दोस्रो कुरन्थी 8:7 पदमा भनिएको छ, तर जसरी सबै कुरामा तिमीहरू बढेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, सानमा, सबै जोशमा र हामी प्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त हौ। अर्को शब्दमा पाउल तिनीहरूलाई भनिरहेका छन्, जसरी तिनीहरू हरेक कुरामा प्रशस्त छन् उसरी नै यस अनुग्रहमा वा दिने कुरामा प्रशस्त हुन्। पाउल यहाँ के को बारेमा संकेत गरिरहेका छन्? उसको मतलब हो दिने कामको अनुग्रह। भनिएको छ, तर जसरी सबै कुरामा तिमीहरू बढेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामी प्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त हौ। 8 पदमा भन्छन्, मैले यो आज्ञाको रूपमा भनेको होइन, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। पाउल यहाँ भनिरहेका छन्, आज दिने काम व्यवस्थाद्वारा वा धर्मविधि धार्मिक कृत्यद्वारा होइन। अनि म जान्दछु कि त्यहाँ असल बाइबल विद्वान र टिप्पणीकारहरू छन् जो भन्छन् कि हामीले दशांश दिनुपर्छ, यो विधि हो, यो नियम हो। यो स्पष्ट छ कि दशांश पुरानो नियममा मूल आधारभूत कुरा थियो, तर तपाईँ यसलाई ध्यानपूर्वक, होसियारपूर्वक जाँच्नुहुन्छ, अध्ययन गर्नुहुन्छ भने तपाईँले यो कुराको पत्ता लगाउनुहुनेछ कि मानिसहरूले 3 दशांशहरू दिए। 1 दशांश चाहिँ वास्तवमा सरकारको सहायताको निम्ति थियो, जसलाई आज हामी कर भन्छौं, ट्याक्स भन्छौं। त्यसकारण दशांशको आधार होइन जुन आधारमा ख्रिस्टियनले दिनुपर्छ, म व्यक्तिगत रूपमा यो विश्वास गर्छु। पाउल भन्छन्, आज्ञाको रूपमा त होइन। पाउल कोरिन्थियन ख्रिस्टियनहरूलाई यसकारण दिन भनिरहेका छैनन् किनभने यो आज्ञा हो, यो आदेश हो। किन पाउलले तिनीहरूलाई दिन देऊ भनिरहेका छन्? त्यसका 2 कारणहरू दिन्छन्।
पहिलो, तर अरूहरूको उत्साहद्वारा, जुन चाहिँ त्यो उदाहरण हो जुन म्याकेडोनियनहरूले दिएका थिए। दोस्रो कारण हो, तिमीहरूको प्रेमको सत्यता जाँच गर्न। आज पनि यो सत्य छ कि उद्धार चितले दिने काम नै, अर्थात गोजी नै वास्तवमा मानिसको प्रेमको खास जाँच हो। यो ख्रिस्टियनको अति नै संवेदनशील क्षेत्र हो। भन्छन् आठ पदमा, मैले यो आज्ञाको रूपमा भनेको होइन, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हो। नौ पद, किनकि हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक। मित्र, यदि तपाईँ दिने कामको लागि मानदण्ड स्तरको हेरिरहनु भएको छ भने त्यो यहाँ छ। प्रभु येशु ख्रिष्ट स्वयं नै हुनुहुन्छ, उहाँ धनी हुनुहुन्थ्यो तर गरीब बन्नुभयो, दीन बन्नुभयो, दरिद्र बन्नुभयो। उहाँ यहाँ पृथ्वीमा आउनुभयो र दरिद्रताको स्थान लिनुभयो। कल्पना गर्नुहोस्, स्वर्गीय छोडेर यो पृथ्वीमा आउनु अनि बेतलेममा जन्मेर नासतमा रहेर हुर्की बढेर अनि यरुसलेमको सहरको पर्खालको बाहिर क्रुसमा मर्नु भएर चिहानको अन्धकारमा राखिनु भएको कुराको कल्पना गर्नुहोस् त। उहाँ धनी हुनुहुन्थ्यो तर उहाँ तपाईँ र मेरो निम्ति गरीब बन्नुभयो। भनिएको छ, किनकि हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूलाई थाहै छ, उहाँ धनी हुनुहुन्थ्यो तरै पनि तिमीहरूको खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक। अनि दश पद, अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ, एक वर्ष अघि जुन दिने काम तिमीहरूले सुरु गरेको मात्र होइन तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूको निम्ति असल हुन्छ। अनि एघार पदमा भन्छन्, इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसै मुताबिक आफ्नो औकात अनुसार दिएर यस कामलाई पूरा गर। यहाँ पाउल तिनीहरूलाई भन्छन्, जुन काम तिमीहरूले सुरु गरेका थियौ अब त्यस कामलाई पूरा गर। पाउल तिनीहरूलाई यसरी अर्ती दिन्छन्, शिक्षा दिन्छन्। अनि बाह्र पदमा भन्छन्, किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहण योग्य हुन्छ, नभए अनुसारको होइन। यहाँ केही अति नै महत्वपूर्ण कुरा छ ध्यान दिनलाई। हरेकले आफूसँग भएको औकात अनुसार दिनुपर्छ र उसले यो दिने काम तत्परता इच्छुक मनले दिनुपर्छ। कसैले आफूसँग नभए अनुसार दिनु पर्दैन। अर्को शब्दमा, हरेकले आफूसित भए अनुसार दिनुपर्छ। यदि हामीसँग केही कुरा छैन दिनलाई भने सापट लिएर, उधारो लिएर, ऋण काटेर दिनै पर्छ भन्ने छैन। म यसमा विश्वास गर्दिन। तर महत्वपूर्ण कुरा चाहिँ, जब हामी दिन्छौ तब हामी यो मन दुखाएर होइन तर राजे खुशीले, इच्छुक मनले, तत्परताले दिनुपर्छ। अनि कति दिनुपर्छ भन्ने सम्बन्धमा खालि आमदानीको 10% मात्र दिनुपर्छ भन्ने कुरामा म हट्टी विचारको हुन सक्दिन। हजुर, दशांश पुरानो नियमको दिने तरिका, विधि र नियम हो, तर अनुग्रहको मुनि दशांश नै दिने कामको तरिका हो वा नियम हो यो भन्न मिल्दैन। मेरो विचारमा जहाँसम्म परमेश्वरलाई दिने सम्बन्धमा सवाल छ, यसको नियम वा विधि हो, जति परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ, जति परमेश्वरले तपाईँलाई उन्नति गराउनु भएको छ, त्यति नै धेरै परमेश्वरलाई दिन सक्नुहुन्छ। 11%, 15%, 20%, 30%, पाउल यही नै भनिरहेका छन्। 12 पदमा, किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहण योग्य हुन्छ, नभए अनुसारको होइन। यसको मतलब परमेश्वरले तपाईँलाई आशिष दिनु भए अनुसार खाली दशांश 10% मात्र होइन, तर त्यो भन्दा धेरै 50%, 60%, 90% दिन सक्नुहुन्छ। मित्र, दशांशहरू चाहिँ पुरानो नियममा आधारभूत नाप थियो, तर म विश्वास गर्छु कि यदि कुनै ख्रिस्टियनसँग राम्रो आमदानी छ भने उसले दशांश भन्दा कम दिनु हुँदैन। हामीले दशांश भन्दा धेरै दिनुपर्छ, तर हरेकले आफ्नो औकात अनुसार दिनुपर्छ। 13 पदमा भनिएको छ, तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइन। हेर्नुहोस्, पौल भनिरहेका छन् कि कसैमाथि भार लगाउनु हुँदैन, लार्नु हुँदैन, र यो भार तिनीहरूमाथि लगाउन चाहँदैनन् तिनी। 14 पदमा भन्छन्, तर समानताको हिसाबले यस वर्तमान समयमा तिनीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस् र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदियोस्, यसरी सबैमा समानता होस्। मित्र, सम्भव तपाईलाई परमेश्वरले राम्रो मोटर गाड़ी, सुन्दर घर, राम्रा फर्निचरहरू र राम्रा चीजहरू दिनुभएको छ। ती कुराहरूले आशिष दिनुभएको छ जुन हाम्रो समकालीन सभ्यतामा आवश्यकताको रूपमा विचार गरिन्छ। म तपाईलाई भनौं, परमेश्वर आशा गर्नुहुन्छ कि तपाईले ती कुराहरू प्रभुको काममा बाँड्नुहोस्, मतलब प्रभुको काममा सदुपयोग गर्नुहोस्। त्यो परमेश्वर तपाईँबाट आशा गर्नुहुन्छ। तर ती व्यक्ति जो दिन अयोग्य छन्, हामीले तिनीहरूलाई भार लगाउनु हुँदैन, बोझ लाद्नु हुँदैन, जसले दिन सक्दैन, जससँग छैन। अनि 15 पदमा भनिएको छ, जसरी लेखिएको छ, धेरै बटुल्नेसित बढी केही रहेन र कम बटुल्नेहरूलाई अभाव भएन। पाउले उजाड स्थानमा मन्ना बटुल्ने कामको उदाहरण दिन्छन्। हरेकले एक दिनको निम्ति जम्मा गर्नुपर्दथ्यो, भेला गर्नुपर्दथ्यो त्यो मन्ना। कोही कोही मानिस धेरै भाँडाहरू लिएर गए र भन्यो होला, हामी यी सबै भाँडाहरूमा भरौं, जम्मा गरौं, म जति सक्दो यी सबै भाँडाहरू भरिन्जेलसम्म टन्न मन्ना बटुल्नेछु। अनि त्यो मानिस गएर लालच गर्दै उसलाई आवश्यक भन्दा धेरै मन्नु बटुले। तब के भयो तपाईँलाई थाहा छ? उसले त्यो एक दिनको निम्ति आवश्यक कुरा खाएपछि उसले पत्ता लगाए कि अरू सबै बाँकी मन्ना चाहिँ अर्को बिहानसम्म सडी गयो, कुहियो। यो परमेश्वरको योजना थियो कि हरेकले आवश्यक अनुसार आफ्नो निम्ति पर्याप्त मात्रामा बटुल्नु पर्दछ, त्यो भन्दा धेरै न कमी होइन, बस ठिक्क बटुल्नु पर्दथ्यो। हामी अध्याय 9:6 पदमा सिक्नेछौ, यहाँ भनिएको छ 9:6 पदमा, तर कुरा यही हो कि थोरै छनेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छनेले प्रशस्तसँग कटनी गर्नेछ। मित्र, आज हामी धेरै ख्रिस्टियनहरू किन त्यति धेरै आशिषित भएका छैनौ? किन हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो खेतीबारीमा, हाम्रो चौपायामा, हाम्रो जागिरमा आशिषको अनुभव गर्दैनौ? भन्दा कारण यही हो, हामीसँग भएर पनि परमेश्वरको सेवाको निम्ति दिन चाहँदैनौ, बाँड्न चाहँदैनौ। यसपछि हामी अगाडि 16 पदमा पढ्छौं, यस प्रकार लेखिएको छ, तर परमेश्वरलाई धन्यवाद होस् जसले तितसको हृदयमा तिमीहरूको निम्ति त्यहाँ फिक्री राखिदिनुभयो। पाउले भनिरहेका छन्, उसले तिनीहरूको चन्दा वा भेटी ल्याउन पठाए, तर तितसको हृदयमा त्यो फिक्री पहिले नै थियो। जति पाउल चाहन्थे त्यति नै धेरै तितस पनि यरुसलेमका ती गरीब, दुखी, पवित्र जन, सन्तहरूको निम्ति चन्दा भेटी दान उठाएर त्यहाँ ल्याउन चाहन्थे। अनि 17-19 पदमा भनिएको छ, किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साहित भएर आफ्नै इच्छाले तिमीहरू कहाँ आउँदैछन्, अनि हामी तिमीसँग त्यस भाइलाई पठाउँदैछौ जो सुसमाचारको प्रचारमा सबै मण्डलीका बीचमा प्रख्यात छन्। अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्। मित्र, देख्नुभयो, तितस र उसको साथीसँग पनि तिनीहरूको हृदयमा यो फिक्री र यो वास्ता थियो। दिने काम चाहिँ परमेश्वरको महिमाको लागि हुनुपर्ने थियो। मेरो मित्र, हामी जुन चीज दिन्छौ त्यो परमेश्वरको महिमाको लागि हुनुपर्छ। 20 पदमा भनिएको छ, उद्धार चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदियोस् भन्ने हामी चाहन्छौ। पौल भनिरहेका छन्, हामीले तिमीहरूबाट उठाएका चन्दा दानको प्रयोगमा र त्यसलाई चलाउने तरिकामा इमानदार विश्वासयोग्य हुनेछौ। परमेश्वरको दृष्टिमा मात्र होइन तर मानिसहरूको दृष्टिमा पनि पावल आदरणीय सम्मानीय काम गर्न चाहन्थे। यसको मतलब पावलले मानिसको प्रशंसा खोजेका भन्ने होइन, पावलले सबै काम प्रभुको निम्ति गरे। तर पावलले आफैमाथि अनादर ल्याउनको साथै ख्रिष्ट माथि अनादर ल्याउन चाहेन। त्यस्तो कुनै काम क्रिया तिनले गर्ने छैनन्। यदि हामी माथि अनादर ल्यायौं भने यो ख्रिष्टमाथि पनि पर्दछ। आफ्नो लागि होइन, ख्रिष्टको लागि हरेक विश्वासीहरूले आफ्नो कीर्ति आफ्नो मान इमान जोगाइराख्नुपर्छ। हामी सबै किसिमका खराबीबाट अलग रहनुपर्छ। ख्रिष्ट र उहाँको सुसमाचारको विरूद्धमा कुरा गर्ने मौका अनावश्यक रीतिले कसैलाई दिनुहुँदैन। अनि भनिएको छ 22-23 पदमा पढिदिन्छु, किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन तर मानिसहरूको दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौ। अनि 22-23 पदमा तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौ, जसलाई हामीले धेरैपल्ट जाँचेर धेरै कुरामा जोशीला भेटाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढी जोशीला भएका छन्। तितस चाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरू चाहिँ मण्डलीहरूका दूतहरू र ख्रिष्टका महिमा हुन्। तिनीहरूले तितसलाई पूर्ण रूपमा विश्वास र भरोसा गर्न सक्छन्। उसले राम्रो प्रतिवेदन रिपोर्ट बनाउनेछन्। यसरी पाउलले तितसको सिफारिश गर्छन्। भनिएको छ 22-23 पदमा, तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौ, जसलाई हामीले धेरैपल्ट जाँचेर धेरै कुरामा जोशीला भेटाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढी जोशीला भएका छन्। तितस चाहिँ मेरा सहकर्मी सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरू चाहिँ मण्डलीहरूका दूतहरू र ख्रिष्टका महिमा हुन्। अनि 24 पदमा भनिएको छ, तिमीहरूको प्रेम र तिमीहरूको विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्डलीहरूको सामुन्ने यी मानिसहरूलाई देऊ। पाउलले तिनीहरूको प्रेमको प्रमाणको लागि भनिरहेका छन्। देख्नुभयो मित्र, यदि तपाईँले प्रभुलाई प्रेम गर्नुहुन्छ वा कसैलाई प्रेम गर्नुहुन्छ भने तब तपाईँ आफ्नो तर्फबाट केही कुरा गरिदिनुहुनेछ। खालि मुखले मात्र होइन तर व्यवहारिक रूपमा ख्याल र वास्ता गर्नुहुनेछ, सहायता गर्नुहुनेछ, आवश्यक भएको कुरा बाँड्नुहुनेछ। दिने काम तपाईँको प्रेमको सदृश्य स्पष्ट अभिव्यक्त हो, प्रकट हो। आज धेरै मानिसहरू कति धेरै येशूलाई प्रेम गर्छन्, त्यसको बारेमा कुरा गर्न मन पराउँछन्, तर तिनीहरू उहाँको निम्ति त्यति धेरै बलिदान गर्न केही त्याग गर्न केही कुरा दिन इच्छुक छैनन्। पौलले कोरिन्थियनहरूलाई तिनीहरूको प्रेमको प्रमाणको देखाउन अपील गरिरहेका छन्। सायद आज परमेश्वरले तपाईँ र मलाई यही नै भनिरहनु भएको छ, हामी कस्तो छौं, हाम्रो मण्डली कस्तो छ, प्रभुको लागि अनि परमेश्वरको सेवाको लागि हाम्रो हृदय हाम्रो हातहरू कति खुला छन्। आजको यो वचन अध्ययनद्वारा हरेकलाई प्रभुले आशिष दिनु भएको होस्।
जीवन को एक सांघुरो मोडुमा यीशुलाई मैले त सबै टाडिएर गए, कोही थिएन साथमा। थकी जीवन भिजेको हो नयन, असफलता हातमा। आफन्त सबै टाडिएर गए, कोही थिएन साथमा।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
एउटा साथी भेटे यीशु नामको, अंगाल जीवन उनले मेरो थियो बिना कामको।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।